सुनिरहनु भएको मेरो प्यारो प्यारो साथी, नमस्ते अनि हार्दिक स्वागत गर्दैछु। म हो तपाईँकै मायामा मौरी जस्तै भुनभुन भुनभुन गर्ने प्यारी प्यारी साथी कला।
र यो भुनभुने प्यारी साथी कला सँगसँगै हाम्रो पर्खाइमा नबसी यत्तिकै रेडियोको कारण ट्वार ट्वार गरेर बटार्दै जाँदा संयोगवश कार्यक्रम सुन्न पुग्नु भएको भए पनि यो सविन जिग्रीको तर्फबाट चाहिँ धेरै धेरै नमस्कार छ है जिग्री। तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनको कुराको 527 भागमा टुपी पालेर
तिमीलाई त साथीले संयोगवश नै सुन्नुहुन्छ कि सबिन, यो त भन्नै पर्दैन नि। तिमी कार्यक्रममा नबोलेको पनि दुई हप्ता भइसक्यो, कम हो कहाँ हराएको थियो हो तिमी भन्न त ल।
किन र, म कार्यक्रममा नआउँदा तिमीलाई कस्तो भयो क्या है? कतै तिमीले म कार्यक्रममा नआउँदा मलाई मिस त गरेनौ, म नआउँदा तिम्रो मन अलिकता खल्लो के नपुगे जस्तो भयो। अब म यहाँ नहुँदा कतै तिमीलाई भोक प्यास लाग्न त छोडेन, राति निन्द्रा त लाग्छ नि होइन तिमीलाई कला? कति ज्वरो सोरो त आएको छैन नि तिमीलाई?
लौ सुरु भयो सबिन हिरोको कमेडी। अब यस्तो राम्रो मान्छे अनि यति ह्यान्डसम मान्छे, यस्तो नामी मान्छे,
अनि कला
यस्तो मृदु भाषी साथीको आवाज सुन्न नपाउँदा म मात्र कहाँ हो र सबिन, साथी पनि छटपटिरहनु भएको हुन्छ के। फेरि हामीलाई थाहा छ के, तिमी जति नै हाउडे हाउडे कुरा गरे पनि तिम्रो मन चाहिँ साह्रै कमलो छ भनेर, त्यसैले पनि तिमीलाई म एकदमै मन पराउँछु के सबिन।
तिमी मलाई मन पराउँछौ रे, तर कला म त सोनी पार्टनरलाई पो मन पराउँछु त टुपी पाले रे।
के भयो त सबिन, के मलाई माया गर्न चाहिँ नहुने तिमीले? म त तिमीलाई समुद्रको गहिराई भन्दा पनि बढी माया गर्छु के। त्यो त निलो निलो गगन जस्तै तिमीलाई छारिदिन्छु, रातको चन्द्रमा जस्तै तिमीलाई म शीतल प्रदान गर्छु के। मैले तिमीलाई माया गर्न नपाउने सबिन, फेरि तिमी पनि त मलाई माया गर्छौ नि होइन सबिन?
के भन्यो त्यस्तो, आज कहाँबाट तिम्रो यस्तो रोमान्टिक कुरा गर्ने थाल्यो भन त, मलाई त हेर डर पो लाग्यो भने। हेर कला, तिमीलाई सोचो छैन भने बरु सोनी पार्टनरलाई कार्यक्रम चलाउन पठाउन।
किन यसरी हतार लिएको सबिन, मैले त साथीको नाताले पो तिमीलाई धेरै धेरै मन पराउँछु भनेको त। फेरि तिमीलाई थाहा छैन यो हप्ता भरि नै साथीहरू बीचमा हुने माया अनि आफूलाई लागेको भावना बाँड्ने र त्यो साथीले आफ्नो जीवनमा कतिको धेरै मायने राख्छ भनेर भन्ने बेला हो नि।
यो हप्ता भरि नै साथीहरू बीच माया भावना बाँड्ने बेला पो है त टुपी पालेर? आहा, क्या बिर्सेको झिग्रे मैले। झिग्रे, तपाईँहरू सबैजनाले ह्याप्पी फ्रेन्डसिप डे है, मित्रता दिवसको उपलक्ष्यमा हार्दिक मङ्गल र शुभकामना छ है झिग्रे टुपी पालेर।
बुझ्यो है यो सबिनले। बरु सबिन, तिमी त मेरो एकदमै हितैषी मित्र, त्यसैले यही फ्रेन्डसिप डे यानि कि मित्रता दिवसमा त तिमीलाई म के भन्न चाहन्छु भने नि सबिन।
के कुरा, मुख खोलेर भर्र भन न हौ टुपी पालेर।
सबिन, तिमीले मलाई सुख दुःखमा साथ दियौ, तिमीले जुन साथी सम्झी मलाई आदर गर्यौ, एउटा अभिभावक जस्तै गरी मलाई गल्ती गरेकोमा मलाई सम्झायौ, र जब कुनै कारणले म दुखी हुँदा मेरो आमा बुबा जस्तै गरी मलाई आफू माथि विश्वास गर्न सिक भनेर जसरी तिमीले मेरो आत्मबल बढायौ नि, हो त्यो कुराको लागि म तिमीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
मेरो तर्फबाट पनि तिमीलाई धेरै धेरै धन्यवाद छ कला टुपी पालेर। म पनि त तिमीलाई त्यही अनुसारले आदर गर्छु, माया गर्छु। फेरि हाम्रो मित्रता भनेको त यहाँ स्टुडियो भित्र मात्र सीमित हुने खाले पनि त होइन नि, हो किन भन त? त्यही भएर मेरो जीवनको हरेक पानामा मलाई तिम्रो साथ चाहिन्छ, किनकि तिमी जस्तै साथी हुनु भनेको त संसारकै सबैभन्दा बहुमूल्य मोती पाए जस्तै त हो नि। र झिग्रे, म तपाईँलाई पनि के भन्न चाहन्छु है, त्यो पनि अङ्ग्रेजीमा।
के रे, अङ्ग्रेजीमा? त्यो पनि सबिनले?
हो नि, हुन त यो अङ्ग्रेजी बोल्ने डिपार्टमेन्ट थियो आयुषको हो, तर पनि मलाई यो भने एकदमै दामी लाग्यो क्या। त्यही भएर झिग्री, म तपाईँलाई सुनाइहाल्छु त टुपी पालेर। अ फ्रेन्ड इज समवन हु नोज द सङ इन योर हार्ट एन्ड क्यान सिङ इट ब्याक टु यु एन्ड क्यान सिङ इट ब्याक टु यु वेन यु हेभ फर्गेटन द वर्ड्स। र यसको भन्नुको अर्थ नि झिग्री, एउटा असल साथीलाई तपाईँको मनभित्र रहेको गीत पनि थाहा हुन्छ, र यदि तपाईँले त्यो गीत बिर्सिनु भयो भने त्यो साथीले तपाईँलाई त्यो गीत सम्झन मद्दत गर्छ।
र साथी, जब तपाईँ कुनै पनि समस्यामा पर्नुहुन्छ, तपाईँलाई यो संसारमा एक्लोपनाको महसुस हुन्छ, त्यति बेला हामीलाई सम्झनु, किनकि अघि सबिनले सुनाएको भनाई जस्तै त्यो जीवन रूपी गीतलाई अझै सुमधुर बनाउन हामी तपाईँलाई पक्कै पनि साथ दिन्छौँ।
हो नि कला, फेरि आज यो कुशलको कथामा पनि हामीले कुरा गरेको मित्रता र यसले हाम्रो जीवनमा पार्ने प्रभावको बारेमा कति मजाले देखाएको छ क्या, त्यसैले सुनिहाल्ने हो कि झिग्री आजको कुशलको कथा।
ओ
दामी रहेछ यार, भेरी कुल। जाउँ न त डान्स गर्नु छ, जाउँ 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 जाउँ।
गएर यो मान्छेलाई नाच्न पाएपछि केही चाहिँदैन है।
त्यो हो नि, नेपालमा हुँदा यस्तो रमाइलो कहिले गर्न पाइएन। अब अस्ट्रेलिया आएपछि त रमाइलो गर्नै पऱ्यो नि यार मृदुला।
हो, सुरुमा आउँदा मलाई पनि यस्तै लाग्थ्यो, तर अब त मलाई यो रमाइलोदेखि पनि वाक्क लाग्ला जस्तो भइसक्यो। तर कुशल बाबु, यहाँ रमाइलो सँगसँगै काम पनि गर्नुपर्छ भन्ने बिर्स्यौ कि क्या हो? काममा जानु ढिला भएन तिमीलाई?
ए ला यार, साँच्ची आज त मेरो नाइट ड्युटी थियो, ढिलै भइसकेछ। ओ मृदुला, म अहिले गएँ है त, मुज गरेँ यार तिमीहरू। त्यो सन्जु निभालाई पनि गएँ भन्दै है त।
ल ल ल छिटो
ल यार भाइ, भोलि काम गर्ने ठाउँमा भेटौँ है त। वाह, के मुज भयो नि यार आज त, आज त दामी ठाउँमा आयो। त्यो गोरी केटी ख्या मक्ख पर्दै मजा नाच्यो यार। फोन नम्बर लिन पाएको भए त, तर यो काममा जानुपर्ने भएर हिँड्नै पाइएन नि। तर पैसा भने टन्नै खर्च हुने क्या यस्तो ठाउँमा। ए साँच्ची म के यो दङ्ग पर्दै बिस्तारै हिँडिरह होला, छिटो जानु पऱ्यो, नभए त त्यो मोटे ध्रुव दाइले मारिहाल्छ नि यार।
कुशल भाइ, के हो यही आउने बेला?
हेर्नुहोस् न ध्रुव दाइ, एउटा पार्टीमा गएको, आउँदा आउँदै अलिक ढिलो भएछ। कहिले काल त भइहाल्छ नि दाइ, अबदेखि कहिले गर्दिनँ नि। फेरि कति नै बेर भएको छ? आधी घन्टा, 40 मिनट त भएछ नि त भाइ।
के रे, 40 मिनट ढिलाएर पनि? के रे, 40 मिनट ढिलाएर पनि? 40 मिनट त हो नि रे, अस्ति पनि यस्तै गरेको थियो तिमीले। यस्तो पारा यहाँ चल्दैन हेर भाइ, यहाँ त 4 मिनट पनि ढिला हुन पाइन्न। तिमीले गर्दा मैले समेत के सुन्नु पर्यो, थाहा छ?
होइन ध्रुव दाइ, नरिसाउनु न, मैले भने नि फेरि यस्तो गर्दिनँ, बरु म अहिले नै काम सुरु गरिहाल्छु नि दाइ।
अहिले आएर काम सुरु गरिहाल्छु नि रे, कति न तिमीले थाहा छ त, पसलको काउन्टर एकछिन पनि खाली गर्न मिल्दैन। तिमी नभएपछि मैले अर्कै एउटा केटालाई बोलाइसके।
हुन्छ नि त दाइ, आजलाई यस्तै भयो, म भोलिदेखि चाहिँ जहिले टाइममा आउँछु दाइ।
अब भोलिदेखि भनेको यस्तै हो हेर भाइ, अब यो नाइट ड्युटीका लागि मैले आज बोलाएको भाइलाई भनिसके, तिमी भोलिदेखि दिउँसो मात्रै आउनु।
होइन होइन, के भन्नुभयो दाइ त्यस्तो? तपाईँलाई त थाहा छ नि दिउँसो मेरो जम्मा 2 दिन, त्यो पनि 3 घन्टाको मात्र काम छ दाइ। त्यति त मलाई कति पनि पैसा आउँदैन दाइ। ध्रुव दाइ प्लिज, यति सानो कुरामा यस्तो नगर्नु नि दाइ।
के रे, सानो कुरा रे? तिम्रा लागि सानो कुरा होला, कस्तो मान्छेहरू हुन्छन् भने नि सानो कुरा रे, कति न आफ्नै बाउको जागिर जस्तो पो गर्छन् त।
यस्तो बाउसाउको नाम चाहिँ नलिनुहोस् है दाइ, कति न आफू पनि त्यो विदेशीको नोकर त हो नि तपाईँ, म भन्दा अलि माथि हो भन्दैमा मलाई खुब हेप्न खोज्दो रहेछ।
ओए के भनिस् रे, झन् नेपाली भनेर काम लगाइदिएको त यस्तो कुरा पो गर्दो रहेछ। जा गइहाल, निस्किहाल, त यहाँबाट गइहाल। अब तेरो यो दिउँसोको कामको लागि पनि आउनु पर्दैन त, गइहाल, जा।
जान्छु भन्नै पर्दैन, कति न यहाँको राजै भयो जस्तो, यस्ता काम यहाँ बाहेक कतै नपाउनु जस्तो। गए म साले मोटे, कति न आफूलाई के न भन्छ, मेरो बाउको नाम लिँदो रहेछ, फेरि कति न त्यो बसो उसकै बाजेको जस्तो, आफू पनि त्यो खैरोको लागि काम गर्ने त हो। अहिले म नयाँ भनेर हेप्न खोज्दो रहेछ, त्यसकै हेपाइ सहनलाई अस्ट्रेलिया आएको क्या? नयाँ काम खोज्नु पर्यो, फेरि मृदुलालाई भन्नु पर्यो जस्तो छ। त्यो त यहाँ 1 वर्षभन्दा धेरै भइसक्यो, कतै न कतै भन्छु गरेर काम त लगाइदिइहाल्छ नि, भोलि बिहानै भन्छु बरु। त्यसमा
होइन कुशल, वाट्स रङ विथ यु? के गरेको भने तिमीले त्यस्तो? झन् ध्रुव दाइले मलाई चिनेको भएर तिमीलाई काम दिनु भएको, फेरि त्यो पसलमा बस्ने काम पनि राम्रै त थियो नि, पैसा पनि राम्रै थियो, तिमीलाई कलेज जान पनि ठ्याक्कै टाइम मिल्ने थियो, तिमीले त्यसरी आफै न्यू खोजेर काम छाने हो त?
होइन मृदुला, काम मैले नि खोज्नु, झन् त्यो दाइले नै मलाई के भन्नुभयो भने, कस्तो नराम्रो व्यवहार गरेपछि त जसले पनि रिस उठिहाल्छ नि। प्लिज यार, मलाई अर्को काम खोजिदेऊ न यार, काम भएन भन्दा मसँग खाने बस्ने पैसा पनि हुँदैन यार।
तिमी पनि कस्तो कुरा गर्छौ, त्यति सजिलो हुन्छ कि क्या हो? अस्ट्रेलिया जस्तो देशको यत्रो ठुलो सहरमा काम पाउन तिमी हामी जस्तो त यहाँ कति आउँछन् कति।
होइन यार, तिमीले यहाँ धेरै मान्छे चिनेको छौ नि त, जे काम जस्तो काम भए नि हुन्छ क्या। बुझ्दैन ना यार म्युजिक क्लब, प्लिज यार, फेरि तिमीले त मजाको काम गरिरहेको छौ। त्यो त्यो खुमको पनि त कस्तो राम्रो छ, तिमीले हेल्प गरेर त हो नि, मलाई पनि हेल्प गर्नु।
हेर कुसर, अब तिमी आफ्नै काममा सिरियस छैनौ। हामी जो जसले यहाँ राम्रो काम गरिरहेको छौ नि, आफैले धेरै मेहनत गरेर गरेका हौ। तर तर तिमी कसैले अलिकति केही भन्यो कि झन् आफू के भनेर काम छोडेर आउँछौ। हेर यहाँ त त्यस्तो के सुन्नुपर्छ, के कस्तो कस्तो कुरा त सहनु पर्छ। अर्काको देशमा आएर आफ्नै देशमा जस्तो होला कि भनेर सोचेर त कहाँ हुन्छ र। फेरि तिमी काम गर्ने भन्दा पनि मौज मस्तीमै ध्यान दिन्छौ।
अब रमाइलो त तिमीहरू पनि गर्छौ नि, तिमीले नै त हो नि मलाई त्यो क्लबमा पनि लिएर गएको, अनि त्यसपछि एक दुईजनालाई चिनेर अरूसँग गएको त हो नि। तिमी पनि क्या कुरा गर्छौ भने, आफू चाहिँ मौज गर्ने अनि मलाई चाहिँ लेक्चर दिने।
गड, तिमी कस्तो कुरा नबुझ्ने भएको, झन् तिम्रै लागि त भनेको नि मैले, रमाइलो त गर्नुपर्छ तर कहिले गर्ने कसरी गर्ने भन्ने पनि त हुन्छ नि। तिमी जस्तो सुरु सुरुमा आउँदा मलाई पनि पैसाको गाह्रो थियो, त्यसैले म पैसा खर्च हुने कुनै पनि ठाउँमा जान्नथे। फेरि हेर यहाँ दुःख नै नगरी रमाइलो मात्र गर्न त कहाँ हुन्छ र। पाएको काम छाडेपछि नयाँ काम पाउन त्यति सजिलो कहाँ हुन्छ र।
हेर मृदुला, तिमी मलाई हेल्प गर्न चाहन्नौ रहेछौ, मैले बुझेँ, काम खोजिदिन सक्दैनौ भने ठिक छ ल, म बरु आफैले के गरौँला।
मैले त्यस्तो भनेको त होइन नि।
खोइ तिम्रो कुरा सुनेर त त्यस्तै लाग्यो, अरूलाई आवर्ती दिन सजिलो हुन्छ। ठिकै छ, मलाई हेल्प गर्दैन हो नि त त्यसो भए, ल ल ठिकै छ, ल म गएँ।
कुस whatever, राम्रो कुरा गर्दा पनि नहुने मान्छेलाई के भन्नु।
Hey Kushal, it's already been 4 weeks that you haven't paid your rent. I've already told you so many times. So I would like you to leave the room by the end of this week.
But Gemma, please try to understand. Right now, I don't have any money.
I don't know anything, but you must leave the room. You must also pay the due amount, otherwise I'll have to call the police. Do you understand?
But Gemma, please. Please, Gemma, listen to me. Hey Bhagwan. Hey Bhagwan, I'm going to kill you. यो जेमा पनि घर भाडा माग्नु कति जोडी आइसक्यो, यो हप्ताको अन्त्यसम्म पैसा पनि तिर, घर पनि छोडेर जा भन्छ। हे भगवान्, अब के गर्ने होला, मैले तिरौँ भने पनि कसरी तिरौँ, आफूसँग पैसा पनि हुनु पऱ्यो नि, एक कुट्टी कौडी छैन, फेरि यहाँको चलन पनि त अचम्म, हप्ता हप्तामा भाँडा तिर्नुपर्ने रे। हाम्रो नेपालमा भयो त कमसेकम एक महिना त टाइम पाइन्थ्यो, कहाँबाट पैसा ल्याउने, काम पनि 2 हप्ता भइसक्यो खोजेको, पाएकै होइन, 2-4 जना चिनेको सबैजनासँग पैसा पनि मागिसके, कसैसँग छैन भन्छन्। अब 2-3 दिनमा पैसाको व्यवस्था भएन भने त यो कोठा पनि छाड्नु पर्ने हुन्छ, त्यसपछि कहाँ जाने होला, के गर्ने होला, के गर्ने, कसले मद्दत गर्छ मलाई यो विदेशमा। हे भगवान्, प्लिज ध्रुवराय, आइएम भेरी सरी दाइ, मलाई माफ गरिदिनुहोस् है, मलाई बरु गाली गर्नुहोस्, जे भन्नुहोस् भन्नुहोस्, तर दाइ मलाई त्यो त्यो काममा फेरि लगाइदिनुहोस् न दाइ, प्लिज दाइ।
हेर कुशल भाइ, मलाई कसैलाई पनि त्यसै गाली गर्न मन लाग्दैन, तर हेर अब यहाँ मभन्दा तल कसैले काम बिगाऱ्यो भने, ढिला आयो भने मैले पनि त गाली खानुपर्छ, फेरि यो नेपाल जस्तो पनि त होइन, 1/2 घन्टा 1 घन्टा ढिला आएर कसैलाई केही फरक नपर्ने, यहाँ त 1-1 मिनट 1-1 सेकेन्डको बिहान हुन्छ।
त्यो कुरा मैले राम्ररी बुझिसकेँ दाइ, म अबदेखि कहिले पनि तपाईँलाई केही कम्प्लेन गर्ने ठाउँ नै दिन्न दाइ, तर दाइ यो कामबाट तपाईँले मलाई निकालिदिनु भयो भने त यो विदेशमा मेरो बिजोग नै हुन्छ दाइ, काम गर्दै पढ्न भनेर आएको म, यो कामको टेन्सनले गर्दा पढाइ पनि बिग्रिन थालिसक्यो, प्लिज दाइ प्लिज मलाई काम मिलाइदिनु न दाइ।
कुशल भाइ, यहाँ समस्या त सबैको हुन्छ, मैले तिम्रो ठाउँमा अरू कसैलाई काम दिइसकेँ, फेरि तिमीलाई दिने अहिले मसँग कुनै काम पनि त छैन। हेर, 1 महिना जति पछि आऊ, तिम्रोलाई केही मिलाउनको लागि ट्राई गरेर हेर्छु।
1 महिना दाइ 1 महिनामा त मेरो बिजोग हुन्छ दाइ, मसँग त घर भाडा तिर्ने पनि पैसा छैन, मेरो त खाने बस्ने पनि ठाउँ हुँदैन दाइ, अब म के गरौँ दाइ, दाइ प्लिज केही त मिलाइदिनुहोस् न दाइ।
हेर भाइ, यहाँ यस्तो समस्या धेरैको हुन्छ, फेरि तिमी यहाँ आएको त त्यही 4-5 महिना त भयो होइन र अनि अस्तिनसम्म त काम पनि गर्दै थियो 3 महिना जतिलाई त खर्च उतैबाट ल्याएको होला नि होइन अनि अहिले नै यति छिटो कसरी पैसा सकिएको भन त तिमीसँग पैसा किन नभएको ल भन त
खोइ दाई अब के भनौँ म सुरु सुरुमा यस्तो पनि होला भनेर सोच्दै सोचिएन नेपालबाट आउँदा पनि यहाँ त क्या रमाइलो होला केही दुःख गर्नु पर्दैन होला जस्तो लाग्थ्यो तर यहाँ त
त्यही त तिमीहरू केटाहरू सोच्दै नसोची विदेश भनेर मक्ख परेर आउँछ यहाँ त यस्तै हो बाबु ल हेर मैले मात्रै भनेर हुने भएको भए मिल्ने भएको भए म तिमीलाई काममा लगाइदिई सक्थेँ तर अहिले मिल्दैन हेर केही मिल्ने बित्तिकै म तिमीलाई खबर गर्छु अहिलेलाई जाऊ हेर टेन्सन नलिए जाऊ
हस् त दाइ हे भगवान् अब के गर्ने होला मैले मलाई कसरी तिर्ने कहाँ जाने कोसँग हेल्प माग्ने मैले घरबाट पनि पैसा मगाउनै मिल्दैन यहाँसम्म पनि कति ऋण गरेर पठाउनु भएको छ बरु मैले काम गरेर पैसा पठाउला भनेर बस्नुभएको छ उन्मुखले पैसा माग्नु घरबाट पनि के गर्ने होला के सोच्नै सकिरहेको छैन हे भगवान् कुन दिन बुद्धि बिग्रिएर यो विदेश आउने विचार गरेछु उता हुँदा त विदेशमा भएको साथीहरूले क्या मुज गरिरहेको जस्तो लाग्छ आफू पनि आएर क्या दामी कलेजमा पढाउँला पैसा पनि कमाउँला भनेको त मैले के गर्ने होला किन किन मैले पहिला नै यस्तो पनि त हुन सक्ला भनेर नसोचेको होला यहाँ फेरि मुज गर्ने मान्छे पनि कोही छैन कति नै एकचोटि यहाँ आई मात्र पुग्न पायो भने त जे भए पनि गरौँ भन्नु सोचे तर यहाँ कहाँ सोचे जस्तो हुँदो रहेछ त पैसा तिर्न नसकेर मलाई पुलिसले समाते भने ला केही उपाय छैन हे भगवान् अब के गरौँ के गरौँ कसले फोन गरेछ मृदुला रहेछ मृदुला
हेलो कुशल कस्तो छौ तिमी
खै के भनौँ तिमीलाई तिमीसँग पनि बेकारमा नि खोजेँ है मैले आइ एम सरी है मृदुला
भइहाल्यो नि त कुशल मलाई तिम्रो बारेमा ध्रुव दाईले भन्नु भएको थियो तिमी अहिले धेरै प्रब्लममा छौ रे हो
खै के भनौँ यार म यस्तो हालतमा पनि पुग्छु होला भनेर त मैले सोचेको पनि थिइनँ थाहा छ तिमीलाई मृदुला यो सब मैले गर्दा हो भएको इट्स अल बिकज अफ मी
व्हाई आर यू क्राइङ किन रोएको प्लीज नरोऊ न कुशल मेरो प्रब्लम त जसलाई पनि पर्छ नि
तर मलाई आफ्नै कारणले गर्दा यो प्रब्लम परेको यहाँ क्या मुज गर्न पाइन्छ दामी लाइफ हुन्छ विदेशी डिग्रीको धाक दिन पाइन्छ भन्ने सोचेर म यहाँ आएँ थाहा छ तिमीलाई मेरो घरमा मलाई यहाँ पठाउने पैसा पनि थिएन कति गाह्रो गरेर अरूसँग ऋण गरेर मलाई पठाउनु भयो अनि मलाई हेर न मलाई म चाहिँ यहाँ आएर कति नै मुज गरेर बसेँ अहिले पैसा पनि छैन पढाइ पनि बिग्रिन थालिसक्यो सच अ लुजर यार म जस्तो काम नलाग्ने मान्छे त अरू कोही छैन होला
प्लिज कुशल त्यस्तो कुरा नगरौ न हो तिमीले केही मिस्टेक्स गर्यो गल्तीहरू गर्यो होला यहाँ आउनुभन्दा अगाडि नै यो सब कुराको लागि प्रिपेयर भएर आउनु पर्छ नि फेरि आफ्नो लाइफको यत्रो ठुलो डिसिजन अरूलाई देखाउन अरूको प्रेसरमा आएर मात्र गर्ने त होइन नि
तर मैले त्यस्तै गरेँ क्या मैले यस्तो केही सोच्दै सोचिनँ मैले यसरी हावाकै भरमा आफ्नो लाइफ नै बिगारेँ यार अब मैले मेरो आमाबुवालाई के मुख देखाउनु यार मैले के गर्ने होला यार अब
कुशल मेरो कुरा सुन त हेर अहिले पनि त्यस्तो धेरै केही पनि बिग्रेको छैन गल्ती गरेर त हो नि मान्छेले सिक्ने भनेकै
तर अब मैले यो कोठा पनि छाड्नु पर्ने भएको छ यार भाडा तिर्न पैसा पनि छैन म त घरको नै गार्डको हुने भयो यार
म हुँदा हुँदै तिमीलाई त्यस्तो भन्नु पर्छ त्यत्रो प्रब्लम पर्दा पनि तिमीले मलाई भन्नु पर्दैन तिमीलाई चाहिएको पैसा अहिले म तिमीलाई दिउँला पछि तिर न है
तिमीले मेरो लागि साँच्ची यार तिमीले मलाई कति हेल्प गर्छ यार
अब फ्रेन्ड भएपछि त गर्नु परिहाल्यो नि तिमी धेरै टेन्सन नलिऊ न
थ्याङ्क्स यार मृदुला थ्याङ्क यू यार यो कहाँ कहाँ अर्काको देशमा तिमीले मलाई यति धेरै मद्दत गर्छौ थ्याङ्क्स यार थ्याङ्क सो मच यार धन्न तिमी छौ तिमी जस्तो साथी नभएको भए मेरो के हालत हुन्थ्यो होला अब म धेरै मेहनत गर्छु यो मौज मस्तीको पछि लाग्दैन यार अनि अब भविष्यको लागि सबै राम्ररी प्लान बनाउँछु यार थ्याङ्क यू यार मृदुला
कति धेरै थ्याङ्क यू भन्या हौ तिमीलाई फ्रीमा पैसा दिन्छु भनेको क्या हो तिमीले खुवाउन थालेपछि एक एक पैसा फिर्ता लिइहाल्छु नि ल अब धेरै टेन्सन चाहिँ नलिऊ है
ल ल ल यार मृदुला, यो त बेस्ट यार।
साँच्चै सविन, कुशल पो भाग्यमानी थियो त कि उसलाई त्यस्तो गम्भीर परिस्थितिमा, त्यस्तो गाह्रो अवस्थामा साथ दिन उसको मिल्ने साथी मृदुला उसको साथमा थिए। तर सबैजना यसै गरी भाग्यमानी त कहाँ हुन्छन् र?
त्यो त पक्कै पनि हो नि खोला। तर थाहा छ झिग्रे, मलाई कुशलको कथा सुनेर कस्तो लाग्यो भनेदेखि नि, साँच्चै मान्छेहरूले भन्छन् नि, विदेश गएपछि रमाइलो हुन्छ, स्वतन्त्रताको नयाँ स्वाद चाख्न पाइन्छ, धेरै सुख पाइन्छ भन्छन्। तर त्यसको साथ साथै त्यतिकै मात्रामा दुःख र मानसिक तनाव पनि त भोग्नु पर्दो रहेछ नि, आजको कथामा कुशलले भएको जस्तो।
त्यो त हो, तर पनि सबिन, हरेक कुराको राम्रो र नराम्रो पक्ष त भइहाल्छ नि, त्यसैले विदेश जान राम्रो कि नराम्रो भनेर चाहिँ विवाद नगरेकै राम्रो होला के।
त्यो पनि हो कला, तर मलाई आश्चर्य चाहिँ के कुरामा लाग्छ भनेदेखि नि,
के कुरामा सबिन?
अब हेर न, मैले कति धेरै साथीहरूलाई देखेको छु क्या, जो चाहिँ हचुवाको भरमा विदेश जान लालायत हुन्छन्, विदेशको फोटो हेरेको भरमा, अरूको कुरा सुनेको भरमा, मेरो साथी विदेश गयो भनेर म पनि जान्छु भनेर कतिजना साथीहरू केही सोच विचारै नगर्न विदेश गएको पनि मैले देखेको छु क्या। र अब हेर न, त्यहाँ विदेश गएपछि जब आफूले सोचेको जस्तो परिस्थिति नहुँदा, आफूले चाहेको जस्तो कुरा नपाउँदा, आजको कथाको कुशल जस्तै मानसिक पीडा र विभिन्न किसिमको पीडाहरू झेल्नु पर्दैन हो किन भन त?
त्यही त सबिन, अब आजकै कथाको कुशलको कुरा गर्नु पर्दा नि, उसले केही कुरै नसोची आफ्नो गाउँबाट अस्ट्रेलियामा गयो। तर जुन विदेशमा राम्रो जीवन शैली पाउने सपना कुशलले देखेको थियो नि, हो त्यो सपना त विदेशमा उसले दिन दिनै भोग्नु परेको समस्या, आज के खाने, कसरी घरबाट तिर्ने, पढाइको लागि कसरी पैसा बचाउने जस्ता कुराहरूले उसलाई जहिले पनि तनाव मात्रै दिइराख्यो, जसले गर्दा न त उसको राम्रो जीवन शैली जिउने सपना नै पूरा भयो, न त उसले राम्ररी विदेशमा पढ्न नै पायो।
र त्यो चाहिँ किन हुन्छ जस्तो लाग्छ भनेदेखि नि झिक्रे, सबै कुरा नबुझिकन के होला विदेश गएर, वा विदेश आउँदा के कुरामा ध्यान पुर्याउनु पर्छ, सबै कुराहरू चाहिँ राम्रोसँग जानकारी नलिएर, अझ भनौँ न समालोचनात्मक रूपमा सबै कुरा नखेलाएर विदेश गयो भने के फाइदा हुन सक्छ, वा भनौँ न विदेश गयो भने के बेफाइदा हुन सक्छ, कस्तो खाले बाधा अडचन आउन सक्छ भनेर राम्ररी सोच विचार गरेर गएको भए त कसैले पनि दुःख त पाउँदै पाउँदैन नि, हो किन भन्नुहोस् त झिक्रे?
पक्कै पनि, त्यसैले साथी, हामी कामको लागि वा पढाइको लागि विदेश जाने सोचमा छौँ भने चाहिँ आफू कहाँ जान लागेको हो, के साँच्चै त्यहाँ गएर राम्रो हुन्छ कि हुँदैन, के विदेशको त्यस्तो परिस्थितिमा बाँच्न सकिन्छ कि सकिँदैन, विदेशमा आफू गएर के गर्छु, कहाँ बस्छु, के भइहाल्यो भने कहाँ सम्पर्क गर्ने भन्ने जस्तो कुरामा चाहिँ अगाडि नै स्योर हुनु एकदमै आवश्यक छ है।
त्यो चाहिँ होइन, कलाले भनेको जस्तै कुनै कुराको डिसिजन लिँदैछौ, निर्णय गर्दैछौ भने हामीसँग उपलब्ध ज्ञानको आधारमा लिन्छौ। त्यसैले तपाईँले विदेश जानुभन्दा अगाडि चाहिँ बटुल्नु भएको जानकारी पूर्ण वा सही छ कि छैन भनेर राम्ररी एकचोटि चाहिँ फेरि खोज तलास गरेर बुझ्नु पर्छ होला झिक्रे।
अनि साथी, सबिनकै कुरामा थप्नु पर्दा नि, पाएको जानकारीहरू कतिको सही छ कि छैन भनेर जाँच बुझ गर्ने र अपूर्ण छ जस्तो लाग्छ भने अझ बढी ज्ञान लिनु एकदमै आवश्यक हुन्छ, र त्यसका लागि आफ्नो साथीहरू वा आफू भन्दा ठुला बडाको अनुभव, किताब, पत्र पत्रिका, टिभी, रेडियो जस्ता स्रोतहरू एकदमै प्रभावकारी हुन्छन्। फेरि पढाइ वा कामको लागि विदेश जान लाग्नु भएको साथीहरूको लागि त अभिमुखीकरण तालिम पनि उपलब्ध हुन्छ नि, त्यसैले साथी, यस्ता तालिमहरूमा भाग लिएर पनि तपाईँले विदेशको बारेमा अझ बढी बुझ्न र सिक्न सक्नुहुन्छ जस्तो लाग्छ के।
हो नि, र मलाई त के लाग्छ भनेदेखि नि, विदेश जाने कि नजाने भन्ने कुरा चाहिँ आफूले व्यक्तिगत रूपमा लिने चाहिँ एकदमै ठुलो निर्णय हो जस्तो लाग्छ। र विभिन्न किसिमको तथ्याङ्कले के देखाउँछ भनेदेखि नि झिकी, सन् 2010 जनवरी महिनादेखि सन् 2011 अप्रिल महिना भित्रमा चाहिँ 2,40,269 नेपाली साथीहरू चाहिँ विदेश कामका लागि गएका छन्। र यसरी बाहिर गएका साथीहरूले धेरै समस्या भोग्नु परेको कुरा पनि समाचार माध्यमबाट हामीले थाहा पनि त पाएका छौँ नि झिकी, होइन र?
त्यही त, त्यही समस्याहरूको बारेमा कुरा गर्नु पर्दा नि साथी, आफूमाथि हुने यौन दुर्व्यवहार, काममा हुने भेदभाव, नराम्रो स्वास्थ्य स्थितिको सामना गर्नु परेको कुरा, र यसै गरी पासपोर्ट समेत जफत गरेर आफ्नो इच्छा नहुँदा नहुँदै पनि काममा लगाएको कुरा पनि हामीले एकदम धेरै सुनिरहेका हुन्छौँ नि।
चिट्ठी मात्र हो र कला, कतिजनाले त राम्रो काम लगाइदिने भनेर विभिन्न मान्छेहरूले त ठगेको कुरा पनि त छ नि। घर खेत बेचेर बाहिर जाने र विदेशमा भनेको जस्तै काम नपाउँदा देशमै फर्केर बिचल्ली भएको कुरा पनि त हामीले धेरै सुनेका छौँ नि, होइन र?
फेरि साथी, हामीले आयुषले उसको एउटा साथीको कुरा पनि सुनाएको थियो कि, त्यो के हो भने नि, बाहिर पढ्नको लागि एउटा शैक्षिक परामर्श केन्द्रबाट विदेशको एउटा क्याम्पसमा एडमिसन गर्यो अरे, र वेबसाइटमा हेरेकै भरमा त्यो क्याम्पस पनि मन परायो अरे। तर बिचरालाई के भएछ भने नि सबिन, के हुनु नि, अब हेर न, त्यहाँ गएर बुझ्दा त त्यो क्याम्पस नै थिएन रे भन्या।
कस्तो है
त्यही भन्या, अनि फेरि बिचरा फर्केर आएछ। सही जानकारी नहुँदा उसको साथीले कति मानसिक पीडा सहनु परेको थियो होला है। यसरी कामको नाममा वा पढाइ भनेर पनि विदेश जाने साथीहरूलाई ठगी गरेको धेरै केसहरू हामीले सुनेका छौँ नि साथी।
त्यही त, त्यही भएर कला जिग्रीलाई यही प्रश्न सोधौँ न हाम्रो भोइस सफियत प्रश्नमा।
ल ल, भइहाल्छ नि सबिन, बरु म सोधिहाल्छु है त। साथी, तपाईँ पनि सुन्नुहोस् है त आजको VOY प्रश्न। तपाईँको विचारमा विदेश जानु राम्रो हो कि नजानु नै राम्रो हो, र किन?
र जिग्री, तपाईँको विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफूलाई लागेको विभिन्न किसिमको विचारहरू लेखेर पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 4400 यानि कि 4400 पठाइहाल्नुहोस् है।
तर साथी, राम्रो वा नराम्रो पक्ष दुवै भए तापनि हामीले के मात्रै भन्न खोजेका हौ भने नि साथी, राम्रो जीवन शैली, सुखले भरिएको जीवन र धेरै पैसा कमाउने सपना कसको हुँदैन र? तर राम्ररी नसोची लिएको कदमले पछि आफूलाई नै कति धेरै हानि गर्छ, कस्तो नराम्रो अवस्थासम्म पुर्याउन सक्छ भनेर हामीले भन्न मात्र खोजेका हौ। र जुन कुरा साथी छिरिङको कुराहरू सुनेर पनि हामीलाई थाहा हुन्छ,
त्यसैले झिग्री सुनौ न त छिरिङजीको कुरा नै टुप्पी पालेर।
नमस्ते, म छिरिङ डोलमा शेर्पा। म अमेरिकामा पढाइ सम्बन्धी 10 वर्ष बसे र अहिले म नेपालमा फर्केको 1.5 वर्ष जति भइसक्यो। म यस्तै 15 उमेरको थिएँ त्यतिखेर। मैले भर्खर 9 कक्षामा सुरु गर्दै गर्दा म अमेरिका गएको थिएँ। 15 वर्षको उमेरमा जाँदाखेरि एउटा सपना जस्तै लागेको थियो मलाई, जहाँ चाहिँ मलाई नर्भस एकदम नै भएको थियो, किनभने मेरो आफ्नो परिवार र भाइ बहिनीहरूलाई छोडेर जानु परेको भएर गाह्रो चाहिँ एकदम नै भएको थियो। त्यतिखेर जुन नेपालमा अङ्ग्रेजी भनेर जुन पढाइन्थ्यो त्यो चाहिँ अलिकति पढाइने लेभल र गएर प्र्याक्टिकल फिल्डमा गएर चाहिँ इङ्ग्लिस अङ्ग्रेजीमा कुरा गर्नु पर्दाखेरि चाहिँ सोचेको जस्तै हुँदैन रहेछ, होइन? अनि नयाँ नयाँ फेसेस भएको हुनाले आफूलाई पनि एडजस्ट गर्नलाई, कम्फर्टेबल हुनलाई टाइम लागेको थियो, होइन? म गएको चाहिँ सिधै हाई स्कुलमा गएको थिएँ, त्यसमा चाहिँ मैले झनै फुल स्कलरसिप नै पाएको थियो, होइन? त्यहाँ काम गर्दाखेरि चाहिँ मान्छेहरूसँग घुलमिल गर्दा गर्न पाउने भएको भएर त्यसलाई मैले अवसरको रूपमा लिएर मैले पनि 16 वर्षको हुँदाखेरि मैले पनि जब सुरु गरे हो। मैले चाहिँ लाइब्रेरीमा एज असिस्टेन्टको रूपमा काम गर्थेँ, होइन? क्लियर आइडिया थियो कि म फेरि नेपालमै फर्केर आउँछु भनेर, किनभने मेरो आफ्नो परिवारहरू सबै नेपालमा हुनुहुन्थ्यो, होइन? अनि त्यस कारणले गर्दाखेरि, तर मेरो आफ्नो सर्कलमा भएको साथीहरूले चाहिँ यस्तो धेरै कुराहरू भोग्या छन् जसले चाहिँ उहाँहरूलाई चाहिँ डिस्करेज गरेर, अब आर्थिक रूपमै कुरा गर्ने हो भन्दाखेरि उनीहरूले नेपालबाट कति लोनहरू लिएर आएको हुन्छन्, होइन? अनि आउँदाखेरि त्यहाँ एकचोटि बसिसकेपछि त्यो मान्छे पढाइमा भन्दाखेरि पनि लोन तिर्नै पर्छ भन्ने हिसाबले चाहिँ छुट्टीमा जति आवर पाउँछ त्यही आवरमा चाहिँ कन्टिन्युसली काम गरिराख्नुहुन्छ, होइन? अनि त्यसले गर्दाखेरि पनि कहिलेकाहीँ पढाइमा बाधा भएको पनि देखिएको थियो। उहाँहरू इलिगल रूपले नै त्यहीँ बस्ने, होइन? अनि त्यही अब इलिगल रूपले नै काम गर्ने, त्यस्तो गर्ने चलन चाहिँ छ, होइन? अनि त्यो चाहिँ किन होला जस्तो लाग्यो भने चाहिँ त्यही लोनकै कुरा आउँछ। यहाँ मान्छेहरूले आफ्नो घर जग्गा बेचेर बाहिर पढ्न जान्छन्, होइन? अनि खासैमा पढाइको लागि नभएर त्यो एउटा रोजगारीको लागि गएको जस्तो पनि धेरै देखिएको छ, होइन? विदेश भन्दाखेरि धेरैले फोटोहरू हेर्छन्, होइन? अनि फोटो हेरेर अलिकति फोटो देख्दाखेरि कस्तो वा कस्तो लाइफ भनेर सोध्छ, होइन? तर खासमा त्यहाँको लाइफ चाहिँ कस्तो हुन्छ भने, पहिला सुरु त अब स्ट्यान्डर्ड जब भएकोहरू मन्डे थ्रु फ्राइडे काम गर्छन्, होइन? अनि त्यहाँबाट स्याटरडे सन्डे दुई दिन छुट्टी हुन्छ. त्यो दुई दिनको छुट्टीमा पनि अब धेरैजना आफ्नो फ्यामिली पनि हुँदैनन् होइन, सो आफै एक्लै इन्डिपेन्डेन्टले पनि बस्नुपर्ने हुन्छ. र दुर्व्यवहार भन्नु पर्दाखेरि कस्तो हुन्छ भने, अघि जसरी मैले भनेको थिएँ, मान्छेहरू चाहिँ इलिगल रूपमा चाहिँ काम गरिरहेको हुन्छन् होइन, अनि त्यो चाहिँ जुन मालिकले चाहिँ काम दिएको हुन्छ उसलाई पनि थाहा हुन्छ कि त्यो ऊ इलिगल रूपमा काम गरिरहेको हो भनेर. धेरै काम लगाउने जस्तो होइन, अर्को फेलो इम्प्लोइ छ जो चाहिँ त्यहाँको सिटिजन हो होइन, उसलाई चाहिँ धेरै काम नगराउने जस्तो, अनि जसको चाहिँ त्यो लिगल कागज छैन उनीहरूलाई चाहिँ अलिक काम धेरै अराउने जस्तो होइन, अनि केही भन्यो भने भन्नु पनि मिल्दैन नि त, किनभने उसले खासमा अन्डर द टेबल नै काम गरिरहेको भएको हुनाले पैसा पनि धेरै दिँदैन होइन. मिनिमम वेज जे हो, सुरु सुरुमा त्यहाँको परिवेश बुझ्नको लागि चाहिँ गाह्रो नै हुन्छ होइन. जियोस् नेपालबाट नै त्यहाँ जाँदाखेरि चाहिँ त्यहाँको जानकारी बटुल्यो भने चाहिँ त्यो चाहिँ सबसे प्रभावकारी हुन्छ. विदेश जानु भनेको चाहिँ रमाइलोको लागि होइन होइन, आफ्नो किन जान्छ भनेर पनि त्यो छुट्याएको हुन्छ, कामको लागि हो कि पढाइको लागि हो कि बिजनेसको लागि हो. सो त्यहाँ जाँदाखेरि चाहिँ हामीले चाहिँ के सोच्नुपर्छ भन्दाखेरि चाहिँ आफ्नो त्यो सक्दो लेभलको सिप सिकिसकेपछि चाहिँ आफूले एउटा कन्फिडेन्ट बनाइसकेपछि चाहिँ म जस्तै अरू नेपालीहरूलाई पनि इन्करेज गर्न चाहन्छु कि उहाँहरू पनि नेपाल फर्केर त्यो सिपलाई चाहिँ प्रयोग गरौन्.
झिगे मलाई त छिरिङजीको कुरा सुनेर बब्बा लाग्यो है. साँच्चै पहिले त आफ्नो वास्तविकतालाई स्वीकार गरेर मेहनत गरेर आफ्नो देशमा मात्र सुन फलाउन सकिन्छ नि. त्यसैले उहाँले भनेको जस्तै आफ्नो समसामयिक परिवेशलाई केलाएर आफ्नो लागि नयाँ नयाँ अवसरहरू खोजेर मेहनत गरे त जसले पनि सफलता हासिल गरिहाल्छ नि, चाहे त्यो विदेशमै होस् वा स्वदेशमै होस् होइन त झिक्री.
त्यही त सबिनको कुरा त मलाई पनि चित्त बुझ्यो. त्यसैले साथी पढाइ काम र राम्रो जीवन शैली पाउन जहाँ गए पनि मेहनत त गर्नै पर्ने हुन्छ, र फेरि जीवनमा सफलता हासिल गर्नु छ, आफ्नो जीवनलाई अहिलेको भन्दा राम्रो बनाउनु छ भने त यहाँ आफ्नै देशमा पनि अवसरहरूको खोजी त गर्नै पर्यो नि. फेरि साथी अहिलेकै समसामयिक सन्दर्भमा कुरा गर्नु पर्दा नि धेरै जसो साथीहरू त यहाँ के पनि हुँदैन, सबै अवसरका ढोकाहरू बन्द भइसक्यो, हाम्रो भविष्य नै छैन भनेर बसिरहेका कति देखेका थिएँ के मैले. तर साथी खुसीको कुरा के पनि हो भने नि अहिले त शान्तिको लागि पहलहरू पनि त हुन थालिरहेको छ नि, राम्रो राम्रो राजनैतिक परिवर्तनहरू पनि भइरहेको छ नि होइन र.
त्यही भएर झिक्री आशा गरौँ छिट्टै नै सबैतिरबाट नयाँ नयाँ काम र अवसरका बाटोहरू खुल्दै जान्छन् हो. यस्तो बेलामा पनि अहिलेको समयको माग के हो, के कामको लागि हात हल्दा सफलता मिल्ला भनेर रचनात्मक उपाय लगाएर सोच्ने अनि त्यही अनुसार आफ्नो सिप क्षमता बढाउँदै गयो भने त आफ्नो देशमा पनि अवसरहरू त सजिलै पाउन सकिन्छ नि होइन र झिक्री.
फेरि साथी गाह्रो साह्रो बाधा अडचन भनेको त हरेकको जीवनमा आउँछ र त्यो जुनै पनि देशमा हुन सक्छ. त्यस्तो अवस्थालाई सम्हालेर सकारात्मक सोच राखेर केही हुन्छ भनेर धैर्य धारण गर्न गाह्रो पनि हुन सक्ला, केही क्षणको लागि मन बहकिन पनि सक्छ होला.
तर झिक्री समालोचनात्मक सोचाइको खाँचो पनि त्यतिखेर नै पर्छ होला. भनिन्छ नि झिक्री 100 कोसको दूरी 1 कोसको हिँडाइबाट नै तय हुन्छ भनेर.
त्यसैले साथी यदि तपाईँ पनि विदेश जाने कि नजाने भनेर सोच्दै हुनुहुन्छ भने यो 100 कोसको दूरीलाई समालोचनात्मक रूपमा सोचेर अघि बढाउनुहोस् है त. यही नै हाम्रो धेरै धेरै शुभकामना तपाईँलाई.
र झिक्री यो शुभकामना सँगसँगै तपाईँलाई हामीले एसएमएस प्रश्न पनि सोध्ने विचार गरेका छौँ. बरु आजको एसएमएस प्रश्न मै सोधौँ कि क्या हो?
भइहाल्छ नि, सोधन सबिन.
ल है त. र झिक्री आजको एसएमएस प्रश्न रहेको छ, मानिसहरू विदेश किन जान्छन् होला?
जसका लागि अप्सनहरू रहेका छन्, अप्सन ए त्यहाँ अवसर भएर, अप्सन बी देशको बिग्रदो स्थितिले गर्दा, र अप्सन सी अरूको लहिलहिमा लागेर.
र झिक्री आफ्नो मत सरर हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छोडेर आफ्नो लागेको अप्सनहरू ए बी वा सी लेखेर 7070 यानि कि 7070 पठाइहाल्नुहोस् है त टुप्पी पालेर. झिक्री तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुरा, र तपाईँलाई साथ दिइरहेका छौँ म तपाईँको हसिलो रसिलो टुप्पी पालेको झिक्री सबिन टुप्पी पालेर, र मेरो साथमा भुनभुने कला पनि छ है झिक्री.
नामै राख्ने भयो भुनभुने भनेर.
अब सुरुमा तिमीले आफैले राखेको क्या अरे भुनभुन भुनभुन कला भनेर.
ल ल ल आजको कार्यक्रममा मात्र हो नि फेरि.
ल ल र झिक्री अब के को पालो भएको छ भनेर तपाईँलाई भनि नरहनु पर्ला. त्यही भएर चिठी पत्र र इमेललाई चाहिँ खोलिहाल्ने कि पढिहाल्ने कि?
ल ल ल, म पढिहाल्छु है त सबिन। यो इमेल चाहिँ हामीलाई पठाउनु भएको छ हाम्रो नवल परासीको साथीले, र उहाँ लेख्नुहुन्छ, म हाल आइएमा अध्ययनरत छु। मैले किन किन सरले पढाएको केही पनि बुझ्नै सक्दिन, किन किन मलाई सरसँग पनि बोल्न डर लाग्छ। सरले पढाएपछि केही बेर त सम्झन्छु, तर घर गएर पुनः दोहोर्याउन खोज्दा बिर्सिसकेको हुन्छु। मैले नबुझेको कारणले कहिलेकाहीँ त पढाइ नै छोडिदिऊ जस्तो पनि लाग्छ। फेरि मैले आफ्नो पढाइ निरन्तरता दिने अठोट पनि गरेको छु, तर पनि नबुझेको कारणले गर्दा म पढाइ प्रति जागृत पनि हुन सकेको छैन। के यसको पछाडि कुनै कारणहरू छ होला, या पढ्न मन नलाग्दा नलाग्दै नपढ्दा पनि हुन्छ कि, या मेरो लो माइन्ड हुँदा नबुझेको पो हो कि? यो माइन्डले छिट्टो बुझ्ने तरिकाहरू के होलान्?
नवल परासीको साथी, मलाई त तपाईँको कुरा सुनेर साह्रै आनन्द आए। लौ न, मैले यति जटिल समस्या लेखेको यो सबैलाई आनन्द आयो भनेर बम हुनु भएको हो भने सरी है झिक्री, तर मलाई किन आनन्द आएको भनेर भन्नु पर्दा नि झिक्री, तपाईँले आफ्नो पढाइ र भविष्यको बारेमा देखाउनु भएको चिन्ता त्यो देखेर चाहिँ मलाई साह्रै खुसी लागेको है झिक्री टुप्पी पानेर।
त्यही त है, यसरी तपाईँले आफ्नो पढाइ प्रति देखाउनु भएको चासोले के पनि बुझाउँछ भने नि साथी, कि तपाईँले आफ्नो पढाइलाई एकदमै महत्व दिन चाहनुहुन्छ र राम्ररी पढ्नको लागि सकारात्मक कदम चाल्न चाहनुहुन्छ भनेर पनि प्रश्न हुन्छ के साथी।
त्यही भएर झिक्री, सबैभन्दा पहिले त पढाइ तपाईँको लागि किन आवश्यक छ, आज राम्ररी मैले पढेन भने भविष्यमा के कस्तो असर पार्न सक्छ त, र सबैभन्दा महत्वपूर्ण कुरो त के तपाईँले चयन गर्नुभएको विषय तपाईँको इन्ट्रेस्टको विषय हो कि होइन भनेर आत्म जागरूक भएर सोच्ने पो हो कि?
हो साथी, किनकि कहिलेकाहीँ हामीले पढिरहेको विषय आफ्नो चासोको विषय नभए पनि विभिन्न दबावमा परेर हामी त्यो विषय अँगाल्न बाध्य हुन्छौँ। तर पनि नवल परासीको साथी, यसो सोच्नुहोस् त, तपाईँलाई लाग्न सक्छ तपाईँले अहिले पढिरहनु भएको विषय पढेर भविष्यमा तपाईँलाई कुनै पनि फाइदा हुँदैन भनेर, तर अहिले आएर त्यो विषय त्यसै छाड्नु पनि त भएन नि। तर कसरी, के गरेर छाड्ने त, वा त्यो विषय पढ्न सकिन्छ भने त्यो कसरी पढ्ने भन्ने कुराहरू चाहिँ बुझ्नु पर्ने हुन्छ साथी।
र झिक्री, तपाईँले यो माइन्डलाई सार्प बनाउने तिखो बनाउने कुरा गर्नु भएको छ नि, त्यसमा त मलाई के भन्न मन लाग्यो भनेदेखि नि, दिमागले कुनै कुरा बुझ्ने तरिकाहरू यही हो त्यही हो भनेर त भन्न सकिँदैन।
तर सबिन, हामीले थाहा भएको दुई चारवटा कुराहरू चाहिँ साथीलाई बाँडौँ न, हुँदैन?
भइहाल्छ नि कला।
मैले सुनेको अनुसार त नि साथी, आफ्नो बुझ्ने क्षमता बढाउनको लागि सर्वप्रथम त आफूमा कुनै पनि कुरा सिक्ने इच्छा शक्ति हुनुपर्छ, अनि त्यस्तै गरी आफूमा विश्वास जगाउनु पर्छ, म गर्न सक्छु, ममा क्षमता छ भन्ने कुरा चाहिँ हुनुपर्छ है साथी आफू भित्र।
र त्यसै गरी नि झिक्री, आफूले कुनै कुरा सिक्न खोज्दा आफ्नो पढ्ने तरिका व्यवहारिक छ कि छैन भनेर पनि सोच्नु पर्छ होला है। जस्तै कि कुनै कुरा घोगेर कण्ठ मात्र गरेका छौँ कि त्यसमा मूल कुरा राम्ररी बुझेर पढेका छौँ कि छैनौँ, त्यो पनि एकदमै महत्वपूर्ण हुन्छ है झिक्री। किनकि कसैले घोकेको कुराहरूलाई यदि घुमाएर सोधिदियो भने नि झिक्री, हामी सबैजनाको बानी के हुन्छ भने नि अलमल्लमा पर्छौँ कि, ला के सोध्यो भनेर। तर आफूले राम्ररी बुझेको छ भने त प्रश्न जताबाट घुमाए पनि यताबाट घुमाओस् चाहे उताबाट घुमाओस् जवाफ दिन त आइहाल्छ नि झिक्री, होइन र?
हो त नि, अनि त्यस्तै गरी नि नवल परासीको साथी, कुनै कुरा सिकिसकेपछि त्यो कुरालाई समय समयमा प्रयोग गरिरहने, समय समयमा ताजा गरिरहनुको लागि अभ्यास गरिरहने पनि गर्नुपर्छ। नत्र हामी दिनभरि अरू कुराहरूमा पनि त बिजी भइरहेका हुन्छौँ नि, यति नयाँ कुराहरू लिइरहेका हुन्छौँ कि सिकिसकेका पुराना कुराहरू बिर्सने सम्भावना पनि धेरै हुन्छ। त्यसैले आफूले सिकेका कुराहरूलाई ताजा गरिरहनु एकदमै जरुरी हुन्छ। जस्तै कि कुनै कुरा पढिसकेपछि समय समयमा ती कुराहरूलाई लेख्ने गर्नाले पनि सम्झन एकदमै सजिलो हुन्छ।
फेरि आफूले पढ्दा आफ्नो छेउछाउको वातावरणको पनि ख्याल गर्नुपर्छ। जस्तै धेरै हल्लाखल्ला भइरहेको छ भने त दिमागमा त केही पनि छिर्दैन नि, त्यही भएर शान्त ठाउँ रोज्नुपर्छ होला। र खासमा मैले भन्न खोजेको के भनेदेखि नि झिक्री, आफूलाई कसरी पढ्दा सजिलो लाग्छ त्यसरी नै पढ्ने गर्नुपर्छ होला, जसले गर्दा हामीलाई सम्झिन पनि सजिलो गर्छ।
हो साथी, अब त तपाईँले धेरै कुराहरू थाहा पाइसक्नु भयो होला भन्ने हामीलाई लाग्दैछ। तर सबिन, उहाँको चिठीको अर्को कुरा छ नि, कि उहाँको सरले पढाउनु भएको कुरा केही पनि बुझ्नुहुन्न र सरसँग बोल्न पनि डर लाग्छ भनेर।
र त्यसमा त के भन्न मन लाग्यो भनेदेखि नि झिक्री, यसो विचार गर्नुहोस् त, सरले क्लासमा पढाइराख्दा तपाईँ एकजनाले मात्र नबुझेको होला त, तपाईँको कक्षामा हुनुभएको सबै साथीले सरले पढाएको सबै कुरा बुझेकै होला नि त, पक्कै पनि नहोला नि होइन झिक्री। त्यही भएर उहाँहरूले पनि बुझ्नु भएको छ कि छैन अथवा मैले किन बुझिन भनेर साथीहरूलाई पनि त सोध्न सक्नुहुन्छ नि होइन र
त्यही त
त्यही भएर चाहिँ कि आफूले किन नबुझेको अथवा के सोध्न मन लागेको हो भन्ने कुराहरू चाहिँ खुलस्त रूपमा सरसँग चाहिँ सोध्नै पर्छ होला है
पक्कै पनि त्यसैले साथी कुन विषय तपाईँलाई अलि अप्ठ्यारो लाग्छ बुझ्न गाह्रो भइरहेको छ त्यो कुराहरू चाहिँ एकचोटि सरलाई गएर सोध्न सक्नुहुन्छ र साथी अर्को एउटा आइडिया चाहिँ के पनि हुन सक्छ भने नि यदि तपाईँलाई क्लासमा सबैको अगाडि सरलाई सोध्न डर लाग्छ भने क्लास बाहिर आएर एकान्तमा गएर चाहिँ सरलाई मैले यो बुझिन बुझाइदिनुहोस् न भनेर पनि त सोध्न सक्नुहुन्छ नि
पक्कै पनि हो जी तपाईँले बुझ्ने भन्दा दुई चारजनाको अगाडि एकछिनको लागि लाजै लाग्ला तर लाजै होला भनेर केही पनि भन्नु भएन भने तपाईँ त त्यो सिक्ने मौकाबाट त वञ्चितै हुनुभयो नि हो कि भन्नुहोस् त त्यही भएर जिग्री आफूले नबुझेको कुरा सरलाई सोध्ने बानी गरौँ र हाम्रो जीवनमा पढाइ किन आवश्यक छ भनेर प्रश्न पनि हौ र जिग्री राम्ररी पढ्नु होला रचनात्मक उपाय निकाली मेहनत गरेर पढ्नु होला भनेर हामी साथीसँग मनको कुराको सम्पूर्ण साथीको तर्फबाट धेरै धेरै शुभकामना छ है तपाईँलाई
सुन सुन साथीहरू एउटा कुरा भन्छु क्लब गतिविधिको बारेमा धेरै कुरा भन्छु
हे ए प्रकाश के गीत गाएर बसेको त यहाँ चौतारीमा अरूलाई पनि दिक्क लाग्ने गरी फेरि यसको यो गीत बनाउने बानीले पनि हैरान नै बनाइसक्यो भने
मेरो कुरा ध्यान दिए हाम्रै राम्रो हुन्छ यदि मतलब गरेन भने साह्रै घाटा हुन्छ
त्यसो भए भनिहाल न त के हो त्यस्तो फाइदा र घाटाको कुरा तर त्यो गीत गाएर चाहिँ नभन है
यस्तो राम्रो जानकारी त कहाँ गीत गाएर भन्न दिन्छु र म यो प्रकाशलाई बरु म आफै भन्छु नि
कस्तो बाटी हो यो बिना त म आफै भन्छु नि छ नि मैले अघि भर्खर साथीसँग मनका कुरा कार्यक्रममा सुनेको अब श्रोता क्लबहरूले आफूलाई गर्न मन लागेको जनचेतनामूलक कार्यक्रमहरू आफ्नै गाउँठाउँमा गर्न पाउने भएछन् के
ए हो र अनि के साथीसँग मनका कुराले हामीलाई साँच्चै सहयोग गर्छ होला त
के भन्छ यो गरिहाल्छ नि
अब यदि साँच्चै मद्दत गर्छ भने त धेरै राम्रो हो नि त
राम्रो त हो नि तर थाहा छ मैले पनि सुने अनुसार त हाम्रो क्लबले के विषयमा कार्यक्रम गर्न लागेको हो किन गर्न चाहेको हो त्यो कार्यक्रमको उद्देश्य के हो त्यो कार्यक्रमले आफ्नो समाजमा कसरी फाइदा पुर्याउँछ अनि पैसा कति लाग्छ भन्ने जस्तो सबै कुराहरू स्पष्टसँग लेखेर कार्यक्रमको ठेगानामा पढाउनु पर्छ रे कस्तो राम्रो होइन त
त्यही त भने है बरु कार्यक्रमको ठेगाना त थाहा छ नि होइन
अब यो प्रकाशलाई कार्यक्रमको ठेगाना थाहा नहुने पनि होला त स्तम्भ प्रयास तपाईँको साथ हाम्रो कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल
आजको लागि त हाम्रो कार्यक्रमको सबै पनि सकिने लाग्यो तर जानु अघि साथीलाई एउटा प्रश्न सोध्न मन लाग्यो कि मलाई
ए म यत्रो दुई हप्ता पछि आयो भएर मलाई कार्यक्रम चलाउँदा कस्तो लाग्यो कस्तो महसुस भयो भनेर सोध्न खोजेको टुप्पी पालेर
ले तिमीलाई सोध्न मन लाग्यो भन्या हो त साथीलाई पो सोध्न मन लाग्यो भनेको त
ए लौ त लौ सोध न त
प्रश्न के भने नि साथी तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो
अरे यो कला पनि के न कुरा सोध्न लाग्यो भन्ने ठानेको त त्यो त जहिले पनि सोधेको कुरा त हो नि यस्तो कुरा पनि सोध्छन् बरु हेर म सोध्छु र झिक्री मैले तपाईँलाई सोध्न खोजेको कुरा चाहिँ के भनेदेखि नि हाम्रो यो महिनाको दिमागको बत्ती बाल्नुहोस्को प्रश्नको उत्तर तपाईँलाई थाहा छ कि थाहा छैन
उत्तर थाहा पाउनलाई त प्रश्न पनि त थाहा पाउनु पर्यो नि सबिन कस्तो के तिमी त
र यो महिनाको दिमागको बत्ती बाल्नुहोस्को प्रश्न रहेको छ संविधान निर्माण गर्ने अन्तिम मिति कति हो
र साथी त्यसको उत्तर हामीलाई हाम्रो ठेगानामा पठाउनु होला र त्यो सँगसँगै तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो हामी दुईजनाको गन्थन कस्तो लाग्यो अनि सम्पूर्ण कुराहरू लेखेर हाम्रो ठेगानामा पठाइहाल्नु
जिग्री हामीलाई चिठी लेख्ने ठेगाना रहेको छ कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल वा पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल
र साथी तपाईँकोमा इमेलको सुविधा छ भने इमेल मार्फत लेख्नको लागि हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com
र तू तपाईँलाई एसएमएस पठाउन मन लागेको छ भनेदेखि नि जिग्री मोबाइलको मेसेज बक्समा गइहाल्नुहोस् अनि एसएसएमके लेखिहाल्नुहोस् र त्यो लेखिसकेपछि एउटा खाली ठाउँ छोडिहाल्नुहोस् र त्यो छोडेर चाहिँ आफूलाई जे जे मन लाग्छ सबिनलाई जे भन्न मन लाग्छ यो कला प्यारीलाई जे भन्न मन लाग्छ सबै कुरा लेखेर चाहिँ तपाईँकै प्यारो नम्बर 7070 पठाइहाल्नुहोस् है झिक्री टुप्पी पालेर
चिठी पठाउनुहोस् इमेल गर्नुहोस् वा एसएमएस पठाउनुहोस् जे गरे पनि हामीलाई सम्झना चाहिँ नभुल्नु होला है भन्दै आजको लागि साथीसँग मनका कुराको सम्पूर्ण साथीहरू आयुष स्वर्णिमा, म कला
र म तपाईँकै टुप्पी पालेको हसिलो रसिलो जिग्रे सबिनलाई पनि बिदा दिनुहोस्। अर्को हप्ता फेरि भेट्न आउने नै छौ।
त्यतिन्जेलसम्म चाहिँ तपाईँ आफ्नो ख्याल गरेर राम्ररी बस्नु होला भन्दै आजको लागि बिदा हुन चाहन्छौ। नमस्ते, बाइ बाइ, फेरि भेटौँला।